الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فقال رسول الله صلى الله عليه وآله وسلم ازهد في الدنيا يحبك الله وازهد فيما عند الناس يحبك الناس أو كما قال صلى الله عليه وآله وسلم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وأصحابه وأتباعه وأزواجه وذرياته الله کے رسول صلی اللہ علیہ وآلہ وسلم کی خدمت میں حاضر ہو کر ایک صحابی رضی اللہ تعالی عنہ نے عرض کیا کہ اے اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم دلنی علی عمل اذا انا عملته يحبني الناس يحبني الله ويحبني الناس يا احبني الله اور احبني الناس او كما قال اے اللہ کے رسول صلی اللہ علیہ وسلم آپ مجھے ایسا عمل بتلائیے ایسا کام بتلائیے کہ جب میں اس کام کو کروں اس عمل کو کروں تو اللہ بھی مجھے محبوب بنا لے اور میں لوگوں کا بھی محبوب بن جاؤں ایسا کوئی عمل بتلائیے اعمال تو بہت سارے ہیں اب ان اعمال میں سے میں ایسے عمل کی جستجو میں ہوں کہ جس کا فائدہ یہ ہو جس کا نتیجہ یہ ہو جس کا ثمرہ یہ ہو کہ اس عمل کو کرنے کے نتیجے میں اللہ کا بھی محبوب بن جاؤں اللہ بھی مجھ سے محبت کرنے لگے اور لوگ بھی مجھ سے محبت کرنے لگے تو اللہ کا بھی محبوب بن جاؤں لوگوں کا بھی محبوب بن جاؤں اب یہ دو چیزیں کون نہیں چاہتا جو لوگ اللہ جل جلالہ وعم نوالہ کو ماننے والے ہیں چاہے وہ مسلم ہو یا غیر مسلم ہو ان سب کی یہ چاہت ہے کہ ہم اللہ کے محبوب بن جائیں اور ہم لوگوں میں بھی محبوب بن جائیں اس لیے کہ اگر لوگ محبت کرنے لگ جائیں تو ساری پریشانیاں ختم سارے جھمیلے ختم اور اللہ جل جلالہ وعم نوالہ محبت کرنے لگے تو پھر اس کا تو کیا کہنا، دنیا کے بھی سارے مسائل حل اور موت کے بعد بھی سارے مسائل حل۔ تو جو اللہ جل جلالہ وعم نوالہ کو ماننے والے لوگ ہیں، چاہے مسلم ہو چاہے غیر مسلم، غیر مسلم کی بھی ایک بہت بڑی تعداد ہے جو اللہ کو مانتے ہیں، تو مسلمان اور غیر مسلم جو اللہ کو مانتے ہیں ان میں سے ہر ایک کی یہ چاہت ہوتی ہے کہ میں اللہ کا بھی محبوب بن جاؤں اور لوگوں کا بھی محبوب بن جاؤں، مجھ سے اللہ بھی محبت کرے، خالق بھی محبت کرے اور مخلوق بھی محبت کرے۔ اور جو اللہ کو نہیں مانتے وہ بھی یہ چاہتے ہیں کہ بھئی اللہ تو ہے ہی نہیں ان کے نزدیک، لیکن لوگ تو ہیں، تو ان کی بھی یہ چاہت ہے کہ سب لوگ مجھ سے محبت کرنے لگیں، میں لوگوں میں محبوب بن جاؤں۔ تو صحابی رضی اللہ تعالی عنہ نے ایسا سوال پوچھا جو ہر انسان کی چاہت ہوتی ہے، ہر شخص کی چاہت ہوتی ہے، اے اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم، یا رسول اللہ صلی اللہ علیہ وسلم، آپ مجھے ایسا عمل بتلا دیجئے، آپ مجھے وہ عمل بتلا دیجئے کہ اگر میں اس عمل کو اختیار کروں، میری زندگی میں وہ عمل اگر آ جائے تو اللہ تعالی شانہ بھی مجھ سے محبت کرنے لگے اور میں اللہ کا محبوب بن جاؤں اور لوگ بھی مجھ سے محبت کرنے لگے اور میں لوگوں کا محبوب بن جاؤں۔ اللہ تعالی شانہ صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین کی قبروں پر کروڑوں رحمتیں نازل فرمائے اور ہماری طرف سے انہیں بہترین جزا نصیب فرمائے۔ کہ اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم سے ایسے ایسے سوالات کیے کہ جن سوالات کے نتیجے میں اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے جو جوابات دیے وہ قیامت کی صبح تک ہمارے لیے مشعل راہ ہے۔ تو اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، ازہد فی الدنیا، دنیا میں زہد اختیار کرو، یحبک اللہ، تم اللہ کے محبوب بن جاؤ گے۔ یہ پہلی بات بتائی کہ اللہ جل جلالہ وعم نوالہ کی نظر میں محبوب بننے کا طریقہ یہ ہے کہ دنیا میں زہد اختیار کرو۔ زہد کیا ہے؟ یہ رغبت کی ضد ہے، رغبت کا اپوزٹ ہے۔ دنیا سے بے رغبت ہو جاؤ، دل دنیا کی طرف جھکے نہیں، دل دنیا کی طرف مائل نہ ہو، دل دنیا کی طرف راغب نہ ہو۔ دنیا کی طرف انکلینیشن نہ رہے دل کا۔ اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے یہ عمل بتایا، زہد، جسے انگلش میں آپ ابسٹیننس کہیں گے، ابسٹیننس اختیار کرو، زہد اختیار کرو، دنیا اور دنیا کی چیزوں سے، دنیا اور دنیا کی فانی لذتوں سے، دنیا اور دنیا کی راحتوں سے بے رغبت ہو جاؤ، اس کی طرف میلان چھوڑ دو۔ تو اللہ جل جلالہ وعم نوالہ تمہیں محبوب بنا لے گا۔ جس کی زندگی میں زہد ہوتا ہے اسے زاہد کہتے ہیں، زاہد بن جاؤ، بے رغبت ہو جاؤ، دنیا کی چمک دمک، دنیا کی لذتیں، دنیا کی راحتیں، دنیا کی وہ لذت، دنیا کی وہ راحت، دنیا کی وہ عیش، دنیا کی وہ چمک دمک جو حرام ہے، اس سے زہد اختیار کرنا اور اس سے بے رغبت ہو جانا یہ تو فرض ہے. زینا دنیا کی ایک لذت ہے، شراب دنیا کی ایک لذت ہے، بد نظری دنیا کی ایک لذت ہے، تو اس سے بے رغبت ہو جانا، اس سے انکلینیشن کو ختم کر دینا، اس سے میلان کو ختم کر دینا، ناجائز لذتوں سے اپنے آپ کو کاٹ دینا، یہ زہد تو فرض ہے، یہ تو ضروری ہے. لیکن یہاں اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے جو نسخہ بتایا اللہ تعالی شانہ کے محبوب ہونے کا، اس میں یہ ہے کہ دنیا کی وہ لذتیں جو جائز ہیں، جو مباح ہیں، ان سے بھی بے رغبت ہو جاؤ. ان سے بھی بے رغبت ہو جاؤ. اللہ جل جلالہ عم نوالہ نے آپ کو کم دیا ہے تو اس پہ قناعت کر لو، کم دیا ہے اس پہ قناعت کر لو، اور مزید کی خواہش اور چاہت مت رکھو. ہوتا ہے نا ذہن میں ایک نقشہ ہوتا ہے، ایسا گھر ہو، ایسی گاڑی ہو، ایسا موبائل ہو، ایسا ٹیپ ریکارڈر ہو، ایسے کپڑے ہو، سال میں اتنی مرتبہ ہالیڈے کے لیے جاؤں. یہ دنیا کی لذتیں، اور شرعی دائرے میں ہو تو جائز لذتیں، مباح لذتیں. اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم ارشاد فرماتے ہیں کہ اللہ جل جلالہ وعم نوالہ کہ اگر آپ محبوب بننا چاہتے ہیں تو ان لذتوں سے بے رغبتی اختیار کر لو، زہد اختیار کر لو، اور اللہ نے جتنا تم کو دیا ہے اس پہ قناعت کر لو، راضی رہو اس پر. دو بیڈ روم کا گھر ہے، کام چل تو جاتا ہے نا، کام چل تو جاتا ہے نا. جب کام چل جاتا ہے تو پھر آگے کی رغبت کیوں؟ یہ آگے کی رغبت اچھی چیز نہیں ہے. تین بیڈ روم کا گھر ہے، گارڈن نہیں ہے بڑا پیچھے، کام چل جاتا ہے نا، بس اس سے آگے کی رغبت یہ اچھی چیز نہیں ہے. اگر کوئی اس رغبت کو رکھے گا اور اس رغبت کو سامنے رکھ کر اس کے لیے کوشش کر کے بہت بڑا گھر بسا لے گا اور شرعی حد میں رہ کر اللہ جل جلالہ وعم نوالہ کے حقوق کی ادائیگی سے غافل نہیں رہے گا تو جائز ہے. لیکن یہ چیز پسندیدہ نہیں ہے، اس لیے کہ یہ جو راستہ ہے نا، یہ یہاں سے یہاں تک کا جو راستہ ہے یہ بڑا خطرناک ہے، یہ خطرے سے خالی نہیں ہے. ہو سکتا ہے کہ ابھی جو قناعت والی آپ کی زندگی ہے کہ ہفتے میں 300 پاؤنڈ کی ضرورت ہے، 300 پاؤنڈ کا انکم ہے، 300 پاؤنڈ خرچ کر کے فارغ ہو جاتے ہیں الحمدللہ، اور گھر اپنا ہو گیا ہے 2 بیڈ روم کا، 3 بیڈ روم کا، اور فیملی کی سائز کے اعتبار سے ٹھیک ہے. اب آگے کا جب پروگرام بنائیں گے تو پھر 300 کی جگہ پر 500 کمانے پڑیں گے. اب یہ جو 200 زائد کمانے کا جو چکر ہے، یہ چکر پتا نہیں کہاں سے کہاں تک آپ کو لے جائے. اس لیے حضرت عیسیٰ علیہ الصلوۃ والسلام کی تو ایک نصیحت یہاں تک ہے کہ اللہ جل جلالہ وعم نوالہ کے راستے میں غریبوں پر، مسکینوں پر، بیواؤں پر، یتیموں پر دینی کاموں میں خرچ کرنے کی نیت سے دنیا طلب کرنا یہ بھی خطرے سے خالی نہیں ہے. اس لیے کہ اس میں دو پوسیبلٹیز ہیں، ابھی 300 ہے اور 300 سے اپنا گزارا ہو جاتا ہے، اور دل میں یہ خیال ہوا کہ چلو 500 کما لیتے ہیں، 200 اللہ کے راستے میں خرچ کریں گے، تو ایک پوسیبلٹی یہ ہے کہ 500 کما کر 200 اللہ کے راستے میں خرچ کریں گے.
लेकिन ये भी हो सकता है कि ये 200 के आने की वजह से घर में हराम आ जाए, जिंदगी में हराम आ जाए कि अब हमारे पास 200 पाउंड का जाहिर इनकम है, इसका मतलब ये कि महीने के 800 पाउंड तो हम ये भी तो कर सकते हैं, हम ये भी तो कर सकते हैं, यहां भी तो जा सकते हैं, वहां भी तो जा सकते हैं, एक खतरा ये। और जब जायद पैसे आते हैं, जब जायद पैसे आते हैं तो ये दिमाग जो है वो आहिस्ता आहिस्ता ऊंचा होने लगता है, किब्र के शिकार होंगे और हो सकता है कि 99 के चक्कर में पड़ जावे, कभी 800 हुए हैं तो कम से कम 1000 तो बना ले। तो ये 800 इस महीने के हो गए, आइंदा महीने के पहले हफ्ते के 200 बनाकर, 200 कमाकर 1000 बना लो, फिर बाकी अल्लाह के रास्ते में खर्च करेंगे। और जब 1000 हो गया तो जहन में ख्याल आएगा कि अब 2000, फिर ख्याल आएगा कि 3000, फिर ख्याल आएगा कि 4000, फिर ख्याल आएगा कि 5000। और ये जो पैसे इकट्ठा करने की और दुनिया को जमा करने की हवस है, ये कभी खत्म नहीं होती। ये खत्म होती है सिर्फ दो चीजों से, या तो मौत से खत्म होती है या कनात से खत्म होती है। अब आपको इख्तियार है कि या तो इसको रहने दो मौत तक और पूरी जिंदगी परेशानी के आलम में गुजारो, मिलियनेयर और बिलियनेयर और ट्रिलियनेयर हो जाने के बाद भी परेशानी की जिंदगी, इसलिए कि हलमी मजीद और चाहिए और चाहिए, कमी है और चाहिए, कमी है और चाहिए।
अल्लाहु अकबर कबीरा, अल्लाहु अकबर कबीरा। अल्लाह ताला शानू हमारे हाल पे फजल फरमाए, हमारे हाल पे फजल फरमाए। हजरत मुफ्ती तकी उस्मानी साहिब दामत बरकातुहुम इरशाद फरमाते हैं कि हमारे पाकिस्तान में एक बहुत मालदार शख्स, दुनिया के मालदार तरीन लोगों में से, जो टॉप 10, टॉप 20, टॉप 30 होते हैं उनमें, तो मुफ्ती साहब फरमाते कि मैंने उससे कहा कि अल्लाह ने आपको बहुत दिया है तो थोड़ा बहुत सरमाया निकाल कर हलाल इन्वेस्टमेंट आप कुछ शुरू कीजिए, हलाल बैंकिंग, हलाल इन्वेस्टमेंट, ताकि उम्मत सूद से बचे, उम्मत सूद से बचे। तो उसने खतरे का इजहार किया कि सूदी कारोबार से निकलकर अगर मैं 1 करोड़, 2 करोड़, 5 करोड़, 10 करोड़, जाहिर है बड़ा सरमाया जब वो लगेगा और उसमें नाकाम हुए तो। तो मुफ्ती साहब ने फरमाया कि भाई अल्लाह ने आपको इतना दिया है, अल्लाह ने आपको इतना दिया है कि अगर कुछ करोड़ एक हलाल इन्वेस्टमेंट के लिए और उम्मत के लिए अगर इतना काम आप कर लेंगे और उसमें इंशाल्लाह नुकसान तो नहीं जाएगा, इसमें बरकत होगी, लेकिन अगर बिल फर्ज वक्त तकदीर सारा पैसा डूब भी गया तो इसमें क्या हर्ज है। तो उसने कहा कि इतने करोड़ का जो इनकम अभी मुझे मिल रहा है वो सारे सूदी कारोबार वगैरह में जो पैसे लगे हुए हैं, कहा कि वो बंद हो जाएगा ना। तो मुत्सब ने फरमाया कि अगर ये थोड़ा बहुत कम हो जाए तो क्या हर्ज है। तो उसने कहा कि असल में हथेली की खुजली नहीं जाएगी, यानी दुनिया के टॉप 10, टॉप 20 में और उसका एक थोड़ा सा चंक मांगा जा रहा है और उसमें भी प्रॉफिट का इम्कान है, लेकिन ये पॉसिबिलिटी है कि ना हो और वो सूदी कारोबार में जो लगाया हुआ है जिसमें इत्मीनान है कि बहुत पैसा आएगा, तो क्या कि ये खुजली होती है, खुजली, वो इस खुजली का क्या है, यानी ये इतने पैसे कम हो जाएंगे। तो वो लोग बहुत खुश रहते हैं जिनको अल्लाह जल्ला जलालुहु वाम मनवालुहु बकदरे कफाफ, जरूरत की बकदर सफिशंट उनकी अपकीप के लिए
फैमिली को चलाने के लिए जितना सफिशिएंट हो जाता है कि गैस बिल भी भरा जा रहा है, इलेक्ट्रिक बिल भी भरा जा रहा है, कम्युनिटी टैक्स भी भरा जा रहा है, बच्चों के स्कूल की फीस भी अदा हो रही है अल्हम्दुलिल्लाह, घर अपना नहीं है तो किराया भी अदा हो रहा है, और घर अपना है तो दो चार पांच पैसे बच जाते हैं, ज्यादा नहीं। ये लोग बहुत सुकून के साथ रहते हैं, इधर से पैसा आया इधर खा पी करके फारिग, इधर से पैसा आया इधर से खा पी कर फारिग। और जो लोग आगे की मंजिलों का सोचते रहते हैं उनको कभी सुकून नहीं होता, कभी भी सुकून नहीं होता, कभी भी सुकून नहीं होता। एक मर्तबा मेरा एक ताजिर के यहां किसी घर से जाना हुआ, तो मैंने, वो बड़ी उम्र के थे, तो मैंने कहा कि हाजी साहिब, हाजी साहिब, तो मुझे कहने लगे कि आप मुझे हाजी साहिब मत कहो इसलिए कि मैंने हज नहीं किया है, जरा डांट कर मुझे कहा। इस्लामिक दवा एकेडमी के बिल्कुल इब्तिदाई मरहले का वाकया है, अहमद अली भाई भी मेरे साथ थे, कहा मुझे हाजी साहब मत कहो, मैंने हज नहीं किया है अभी तक। तो मैंने कहा फिर आपको कर लेना चाहिए हज। पहले तो मैंने उनको ये कहा, मैंने कहा कि मैं तो अच्छा है मैं आपको हाजी साहिब कहूं तो। और मैंने उनसे कहा, मैंने कहा मेरे एक उस्ताद थे, तो उनसे मैंने ये सुना कि तालिबे इल्मी के जमाने में मैं तो बहुत गरीब घराने का था, मगर मेरे एक उस्ताद जो है वो मोहब्बत में मुझे हाजी साहब कहा करते थे। हिंदुस्तान में पढ़ते थे, कभी इंग्लैंड जाएंगे वो तो उनके तसव्वुर में भी नहीं होगा गरीब घराने के, तो क्या वो मुझे हाजी साहब कहा करते थे मोहब्बत में, दिल लगी के तौर पर। तो मुझसे कहने लगे कि उस्ताद थे तो मुझे हाजी साहिब कहते थे, तो अल्लाह जल्ला जलालुहु वाम मनवालुहु ने कबूलियत की घड़ी पर वो हाजी साहिब का लफ्ज जो है वो कबूल कर लिया होगा, तो अब हर साल कई सालों से मैं हज के लिए जाता हूं और मुझे खुद को पता नहीं कि कितने हज किए हैं। मेरा अपना अंदाजा ये है कि 50 से ज्यादा तो हज उन्होंने किए होंगे। तो मैंने उनको ये कहा, मैंने कहा हमारे उस्ताद ऐसा फरमाते थे तो अच्छा है कि मैं आपको हजी साहिब कहूं, तो अगर कबूलियत की घड़ी है और कबूल हो जावे तो आपका हज हो जाएगा। कहा कि नहीं 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 नहीं, अभी हज नहीं करना है मुझे, अभी हज नहीं करना है मुझे। अब बाल तो सारे सफेद हो गए थे उनके, मैंने कहा अभी हज नहीं करना है क्यों? उम्मीद रखनी चाहिए, तमन्ना करनी चाहिए, अल्लाह से दुआएं करनी चाहिए। तो कहने लगे कि मैं दूसरे लोगों जैसा नहीं हूं कि अल्लाह जल्ला जलालुहु वाम मनवालुहु के घर तक जाऊं, हज करूं और हाजी बनने के बाद फिर आकर के दुनिया के काम में लगूं। कि मैं ऐसा नहीं हूं, मैं पक्का हाजी बनूंगा, मैं जब हज करूंगा तो हज से वापस आने के बाद किसी गार में चला जाऊंगा, केव में, बीवी बच्चों दुनिया को खैर बात कहकर बस अल्लाह अल्लाह में जिंदगी गुजार लूंगा। ये तो सारे कच्चे हाजी हैं जो जाते हैं और फिर आकर के दुनिया में, देखो शैतान ने कैसे पट्टी पढ़ाई हुई थी उसको। तो मैंने उनसे कहा कि फिर कर लो और करके गार में चले जाओ। तो कहने लगे कि नहीं, एक प्रोजेक्ट मेरा अभी बाकी है, बस वो एक प्रोजेक्ट खत्म हो जाए ना, उसके बाद इंशाल्लाह हज करूंगा और हज करने के बाद फिर गार में चला जाऊंगा। और वो उन्होंने ड्रोवर खोला और मुझे कहा कि आप अगर इजाजत दे तो मैं आपको बताऊं कि वो प्रोजेक्ट क्या है मेरा। तो मैंने कहा कि हम तो इस लाइन के आदमी नहीं है, इसलिए हमें तो समझ में नहीं आएगा कि आपका क्या प्रोजेक्ट है। मुझे उसमें दिलचस्पी भी नहीं थी, मेरे लिए तो वो वेस्ट ऑफ टाइम था। लेकिन बहरहाल वो उनका जो पूरा प्रोजेक्ट है वो उन्होंने निकाला और निकाल करके मुझे समझाने लगे। तो समझाते समझाते 10 मिनट तक अभी तो पहुंचे होंगे और मैं इस नतीजे पर पहुंचा कि इनको तो 10 मरतबा अगर उम्र नूह मिले ना तो भी ये प्रोजेक्ट खत्म नहीं होगा, 10 मरतबा उम्र नूह मिले तो भी ये प्रोजेक्ट खत्म नहीं होगा जो मुझे बता रहे हैं। अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु अकबर। तो गालिबन शेख सादी रहमतुल्लाह अलैह ने किसी ताजिर के बारे में लिखा है कि उनको किसी ने नसीहत की कि भाई अब बुढ़ापा आ गया और अल्लाह ने आपको बहुत दिया हुआ है तो कुछ अल्लाह अल्लाह करो। तो क्या बस एक छोटा सा काम रह गया है, उसके बाद फिर यही करना है। भाई वो छोटा सा काम क्या रह गया है? तो क्या सरमाया लेकर फुना जगह जाऊंगा, इंडिया जाऊंगा, पाकिस्तान जाऊंगा, मिसर जाऊंगा, कोई जगह सरमाया लेकर फुना जगह जाऊंगा और सरमाए से फुना जगह से फुना चीज खरीदूंगा और वो फुना चीज जो है वो रोम में बहुत मकबूल है तो उसको वहां ले जाकर के बेचूंगा और नफा बनाऊंगा और रोम में फुना चीज मिलती है उसे खरीदूंगा और उसे लेकर के फिर इस्कंदरिया जाऊंगा और इस्कंदरिया जाकर के वहां बेचूंगा, नफा बनेगा, वहां से फुना चीज खरीदूंगा और फुना जगह जाऊंगा। वो पूरी दुनिया का चक्कर उन्होंने उस अपने प्लान में काटा, यहां से लेकर वहां जाऊंगा, वहां से लेकर यहां जाऊंगा, यहां से लेकर वहां जाऊंगा, वहां से लेकर यहां जाऊंगा, हर जगह की खास खास यूनिक चीज उस जमाने के एतबार से होगी और फिर कहा कि जब ये आखिरी वहां यहां पहुंच करके सारा ढेरों पैसे बना करके वापस घर आकर बस अपनी छोटी सी दुकान में बैठकर अल्लाह अल्लाह करता रहूंगा, यानी आने के बाद भी अपनी छोटी सी दुकान में बैठकर अल्लाह अल्लाह। वो पूरी दुनिया का चक्कर काटते काटते पता नहीं जिंदा भी रहेगा या नहीं, लेकिन उसके बाद भी ये हवस के वापस आकर के, ये जो दुनिया की रगबत हो जाती है, दुनिया एक तो रगबत होती है कि भाई अपना खुद का घर चाहिए, किराए का घर हो गया, फिर ये कि नहीं अपना खुद का होना चाहिए, हालात का कुछ पता नहीं, जिस मुल्क में हम रहते हैं मेरी तनख्वाह के साथ जो मुझे बेनिफिट मिलती है अगर वो मुझे बेनिफिट न मिले तो मैं अफोर्ड नहीं कर सकूंगा, तो चलो अपना एक घर ले लेते हैं, घर ले लिया, ये तो जरूरियात है। एक कार की जरूरत है तो एक एवरेज दर्जे की हमारी जरूरत के भाई कहां जाना है, कितने मील का सफर है, रोजाना का कितना है, हफ्ते का कितना है, वीकली कितना है, मंथली कितना है, चलो भाई उसके मुताबिक गाड़ी ले ली, हमारे पैसे को भी देखा हमने, गाड़ी भी देखी। कपड़ों के एतबार से कि भाई कपड़ा जरूरी है सतर छुपाना, फिर सर्दी गर्मी से बचना भी जरूरी है, तो अपना इनकम देख करके। और दूसरा ये है कि नहीं इससे मैं खुश नहीं हूं, मुझे तो वो चाहिए, और वो चाहिए तो कब मैं वो खरीदूं, ये घर मैं इस पर खुश नहीं हूं, मुझे तो ये घर चाहिए, मुझे ये घर चाहिए, यही कि मेरा अल्टीमेट जो घर है वो तो वो है, तो इसको बेचकर के ये खरीदना है, इसको बेचकर ये खरीदना है, इसको बेचकर ये खरीदना है, इसको बेचकर ये खरीदना है और फिर वहां तक जाना है। ये जो रगबत है ये दुनिया की रगबत, ये बहुत खतरनाक, बहुत ही खतरनाक, बहुत ही खतरनाक। इसलिए ये जो दुनिया की रगबत है उसको दो ही चीजें खत्म कर सकती है, एक तो मौत खत्म कर सकती है, और मौत जब आएगी तो पूरी दुनिया भी हसरत में जिंदगी गुजारेगा, पूरी जिंदगी भी हसरत में गुजारेगा, और मौत के वक्त भी हसरत होगी कि न दुनिया मिली ना आखिरत मिली। और दूसरी शक्ल यह है कि मौत से पहले ही इस रगबत को मौत दे दो, कनात के जरिए, कनात के जरिए मौत दे दो। कनात के जरिए मौत दे दो। और कैसे कनात के जरिए, कनात पर कैसे आए हम, कम पर कैसे सब्र करें, अपने आप को समझाओ कि दुनिया चंद रोजा है, ऐसे वाकयात दुनिया में रूनमा हुए हैं कि एक शख्स जो है वो अपनी ड्रीम का घर बनाता है, अपनी ड्रीम का महल बनाता है, पूरी जिंदगी की कमाई और बेहतरीन मकान, और रिश्तेदारों को, दोस्तों को, उलमा को दावत है कि जुमा की नमाज के बाद इफ्तिताह है इस नए घर का, देगे चढ़ गई है और जुमा की नमाज से पहले ही इंतकाल हो गया। इस दुनिया का कोई भरोसा नहीं। मा इंदकुम यनफद व मा इंद अल्लाह बाक, जो कुछ तुम्हारे पास है वो खत्म हो जाएगा और जो अल्लाह के यहां है वो हमेशा बाकी रहेगा। اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم کا ارشاد ہے یا ابن مسعود رضی اللہ تعالیٰ عنہ کا ارشاد ہے, اس وقت مجھے مستحضر نہیں ہے, کہ جو شخص اپنی آخرت کو بنانے کی فکر کرے گا وہ دنیا کو نقصان پہنچائے گا. دنیا کو نقصان پہنچا کر, دنیا کو نقصان پہنچائے گا کیا مطلب؟ بھوکا رہے گا, ننگا پھرے گا؟ نہیں, اس کا مطلب یہ کہ وہ جو ایکسٹرا خواہشات ہیں کہ ایسا ہو جائے ایسا ہو جائے ایسا ہو جائے ایسا ہو جائے, میں بھی فائیو سٹار ہوٹل میں رہوں, سیون سٹار ہوٹل میں رہوں, فلاں جگہ ہالیڈے کے لیے جاؤں, فلاں جگہ ہالیڈے کے لیے جاؤں, میرے پاس بھی ایسی گاڑی ہو, ایسا محل ہو, ایسے علاقے میں میرا گھر ہو, ان چیزوں کو قربان کرنا پڑے گا. جو آخرت کی فکر کرے گا اسے دنیا کا نقصان کرنا پڑے گا, اور جو دنیا کی لذتوں کے پیچھے چلے گا اسے آخرت کو نقصان پہنچانا پڑے گا. اور دنیا فانی ہے, آخرت باقی ہے, اس لیے مشورہ یہ دیا گیا کہ تم باقی کو فانی کی وجہ سے قربان مت کرو, فانی کو باقی کی وجہ سے قربان کرو. حضرت علی کرم اللہ وجہہ ارشاد فرماتے ہیں کہ ارتحلت الدنیا مدبرتن, دنیا تو پیٹ پھیر کر جا رہی ہے, ورتحلت الاخرت مقبلتن, اور آخرت سامنے سے آ رہی ہے. دنیا ہر سیکنڈ تم سے دور ہوتی جا رہی ہے اور آخرت تم سے ہر سیکنڈ قریب آتی جا رہی ہے. تو دنیا پیٹ پھیر کر جا رہی ہے, اسے تم میں کوئی دلچسپی نہیں, پیٹ پھیر کر جا رہی ہے اور سامنے سے آخرت آ رہی ہے. وَلِكُلِّ وَاحِدَةٍ مِّنْهُمَا بَنُون, اور ان میں سے ہر ایک کی اولاد ہے. کچھ وہ لوگ ہیں جو آخرت کو قربان کرتے ہیں اور دنیا کو آباد کرتے ہیں, وہ آخرت سے بے وفائی کرتے ہیں, اللہ تعالی شانہ کی نافرمانی کر کے, ناجائز لذتوں میں منہمک ہو کر, حلال حرام کی تمیز کو چھوڑ کر, تو آخرت سے بے وفائی کرتے ہیں اور دنیا سے وفاداری کہ بس یہ دنیا کا نقشہ ہے میرے ذہن میں اور یہ میں کر کے رہوں گا, یہ میں حاصل کر کے رہوں گا, اس کے لیے جو کچھ بھی کرنا پڑے. تو آخرت تو برباد ہو رہی ہے, وفاداری دنیا کے ساتھ ہے, تو دنیا کی اولاد ہوئی کہ نہیں؟ وَلِكُلِّ وَاحِدَةٍ مِّنْهُمَا بَنُون, اور کچھ لوگ جو ہیں وہ آخرت کے ساتھ وفاداری کرتے ہیں اور آخرت نہ بگڑے اس کے لیے دنیا کا ہر نقصان وہ کرنے کے لیے تیار ہے. اللہ ناراض نہ ہو, اللہ کے نبی صلی اللہ علیہ وسلم ناراض نہ ہو, اس کے لیے دنیا کا ہر نقصان کرنے کے لیے وہ تیار ہیں. پاؤنڈ کا نقصان کرنے کے لیے تیار ہیں, ڈالر کا نقصان کرنے کے لیے تیار ہیں, پروفٹ کا نقصان کرنے کے لیے تیار ہیں, گھر کا نقصان کرنے کے لیے تیار ہیں, لذتوں کو چھوڑنے کے لیے تیار ہیں, راحتوں کو چھوڑنے کے لیے تیار ہیں, اپنی عزت اپنی جان کو مٹانے کے لیے تیار ہیں. کہ نہیں, آخرت نہیں بگڑنی چاہیے, آخرت نہیں بگڑنی چاہیے, یہ آخرت کے بیٹے ہیں. تو حضرت علی رضی اللہ عنہ فرماتے ہیں کہ کچھ دنیا کے وفادار بیٹے ہیں اور کچھ آخرت کے وفادار بیٹے ہیں. جو دنیا کے وفادار بیٹے ہیں ان کی دنیا شاید بن جائے اور شاید نہ بھی بنے, مگر آخرت برباد, اور جو آخرت کے وفادار ہیں ان کی آخرت بن جاتی ہے, دنیا ظاہری اعتبار سے نہیں بنے گی مگر سکون قلبی ان کو نصیب ہوگا, تو ان کی دنیا بھی بن گئی آخرت بھی بن گئی. اس لیے میں مشورہ دیتا ہوں کہ فکون من ابناء الاخرہ ولا تکون من ابناء الدنیا, تم آخرت کے بیٹے بننا, دنیا کے بیٹے مت بننا. فإن اليوم عمل ولا حساب, یاد رکھو آج اس دنیا میں عمل ہے حساب نہیں, وغدا حساب ولا عمل, اور کل حساب ہوگا عمل نہیں. یومئذ ينبأ الانسان يومئذ بما قدم واخر, انسان کو بتلایا جائے گا کہ بھائی فلاں فلاں چیز تو پیچھے چھوڑ کر گیا ہے اور فلاں فلاں چیز تم نے آگے بھیجی ہے. ایک ایک چیز کا حساب ہوگا, ایک ایک چیز کا حساب. اقرا کتابک کفا بنفسک الیوم علیک حسیبا وکل انسان الزمناه طائره فی عنقه ونخرج له یوم القیامت کتابا یلقاه منشورا. اقرا کتابک, اپنے نام اعمال کو خود پڑھ تاکہ تجھے پتا چلے کہ کیا تُو نے وہ چیزیں بھیجی ہیں جو بھیجنی چاہیے تھی, یا وہ چیزیں بھیجی ہیں جو نہیں بھیجنی چاہیے تھی. نیکیوں کا امبار بھیجا ہے یا گناہوں کا امبار, اپنی جنت کو آباد کیا ہے یا اپنی جہنم کو گرم کیا ہے, क्या करके आया है देख, अपने नामे अमल को खुद पढ़। आज किसी मुहासिब की जरूरत नहीं, किसी हिसाब लेने वाले की जरूरत नहीं, तुझे खुद समझ में आएगा कि इसमें क्या लिखा है क्या नहीं लिखा है, तू क्या है, जन्नती है जहन्नमी है, खुद तुझे पता चल जाएगा। तो जब वो नामे अमल देखेगा अपना तो कहेगा कि माले हाजल किताब ला युगादिरु सगीरतम वला कबीरतन इल्ला असा, ये किताब तो अजीबो गरीब है, इस किताब ने तो छोटी बड़ी हर चीज को महफूज कर रखा है, एक एक चीज लिखी हुई है। और उस वक्त जो है वो तमन्ना करेगा कि काश के मेरे और इस कयामत के दिन के दरमियान बहुत लंबा फासला होता, मैं यहां होता ही नहीं, मैं कहीं और होता, मैं अभी दुनिया में होता और कयामत अभी बहुत दूर होती और मैं अमल कर लेता। यौम तजिद कुल्लु नफ्स मा अमिलत मिन खैर मुहदर व मा अमिलत मिन सू तवद्दु लौ अन्न बैनहा व बैनहु अमदन बईदा। अल्लाह ताला शानहु हमें तौफीक अता फरमावे। तो मैं ये कह रहा हूं कि कनात कनात राजी रहो, कनात। अल्लाह के नबी सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने ये दुआ करने के लिए हम लोगों को कहा कि ये दुआ किया करो, अल्लाहुम्मा कन्नेनी बिमा रज़क्तनी, ए अल्लाह जो तूने मुझे दिया है जितना दिया है उस पर मुझे कनात नसीब फरमा, जो तूने मुझे दिया है जितना दिया है मुझे कनात नसीब फरमा, मुझे मेरे दिल को मुतमईन बना दे कि अल्हम्दुलिल्लाह बहुत है, अल्हम्दुलिल्लाह बहुत है, अल्हम्दुलिल्लाह। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने उम्मत के लिए क्या इरशाद फरमाया, मल फक्र अख्शा अलैकुम, तुम फकीर हो जाओ गरीब हो जाओ इसका मुझे अंदेशा नहीं है, अगर तुम फकीर हो जाओ ये मुझे डर नहीं है, मुझे तो डर ये है कि तुम मालदार हो जाओ, मेरी उम्मत फकीर रहे इसका मुझे डर नहीं, मेरी उम्मत गनी हो जाए मालदार हो जाए ये मुझे डर है। मल फक्र अख्शा अलैकुम वलाकिन अख्शा अलैकुम अन तुबसत लकुम दुनिया कमा बुसितत लिमन कान कबलकुम, मुझे डर इस बात का है कि तुम्हारे लिए दुनिया फैला दी जाए जैसे तुमसे पहले लोगों के लिए फैला दी गई थी, वसी कर दी जाए, बुहतात हो जाए, बुहतात असबाब की माल की बुहतात हो जाए, चारों तरफ से रोजियां आ रही है, चारों तरफ से बरकत ही बरकत, मालो मता, मुझे तो इसका डर है। मल फक्र अख्शा अलैकुम वलाकिन अख्शा अलैकुम अन तुबसत लकुम दुनिया कमा बुसितत लिमन कान कबलकुम। और जैसे मैंने पहले अर्ज किया कि शुरू शुरू में नीयत कितनी ही अच्छी क्यों ना हो, बहुत कम लोग ऐसे हैं जिन्हें माल के साथ बरतना आता है, माल के साथ बरतना आता है। सांप जो है सांप अगर सपेरे के हाथ में आ जाए तो कोई हर्ज नहीं, इसलिए कि वो सपेरा जो है उसके जहर को निकालना जानता है, सपेरा सांप के जहर को निकालना जानता है, इसलिए अगर वो सांप की तलाश में निकले तो कोई हर्ज नहीं, वो अगर सांप को पकड़ ले अपने हाथ में तो कोई हर्ज नहीं। लेकिन जो सपेरा नहीं है वो अगर सांप की तलाश में जाएगा तो कत्ल कर देगा वो सांप उसे, इसलिए कि तिरियाक इसके पास नहीं है, इलाज इसके पास नहीं है। जिनके दिलों में फिक्र आखिरत है, जिनके दिलों में तकवा है, जो अहलुल्लाह हैं, बिल्कुल आखिरत उनके सामने खुल गई है, जो जाहिद बन गए हैं, जाहिद क्या मतलब, जाहिद दुनिया में बेरगबत ही नहीं, अब बेरगबत ही नहीं तो चारों तरफ से उनको दुनिया घेर भी ले तो फर्क क्या पड़ता है, जैसे सुलेमान अलैहिस्सलाम, हर नबी जाहिद होता है, जैसे सिद्दीक अकबर जाहिद थे, उमर फारूक जाहिद थे रदी अल्लाह वानू, अब्दुल रहमान इब्ने औफ रजी अल्लाह उन्हों जाहिद थे, ये सारे सपेरे थे, ये दुनिया के सांप को कैसे कंट्रोल करना है जानते थे, इसलिए उनको नुकसान नहीं पहुंचा, नुकसान नहीं पहुंचा। बल्कि सपेरा जब वो सांप का सामना करता है तो खुश होता है। क्यों खुश होता है? इसलिए कि वो जानता है कि इस सांप के जरिए अब मैं फायदा हासिल करूंगा, फायदा हासिल करूंगा, लोगों को एंटरटेन करूंगा और एंटरटेनमेंट के नतीजे में मेरी रोजी आएगी, वो खुश होता है। तो ये जो अल्लाह वाले लोग हैं, अंबिया हैं, सहाबा हैं, अहलुल्लाह हैं, जब वो दुनिया को देखते हैं तो घबराते नहीं, इसलिए कि वो सपेरे हैं, वो खुश होते हैं कि अब ये दुनिया आ रही है तो इस दुनिया को लुटाकर मैं फायदा उठाऊंगा, अपनी आखिरत बनाऊंगा। गज़वे तबुक के मौके पर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब ऐलान फरमाया कि भाई अल्लाह के रास्ते में खर्च करो, तो हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु माल लेकर आए, कहा कि क्या घर में छोड़कर आए अबू बकर? तो क्या घर में अल्लाह और उसके रसूल के नाम को छोड़कर आया हूं, सब कुछ लेकर के आया हूं। उमर रजी अल्लाह अन्हु की उस वक्त फाइनेंशियल हालत, माली हालत बहुत अच्छी थी, उमर क्या छोड़कर आए? तो भाई जिसकी माली हालत बहुत आला होती है ना, उसके लिए खर्च करना बहुत मुश्किल होता है। एक शख्स के पास 1000 पाउंड हो तो उसमें से वो हाफ खर्च कर सकता है, लेकिन एक शख्स के पास 1,00,000 पाउंड हो वो हाफ खर्च नहीं कर सकता। तो हजरत सिद्दीक रजी अल्लाह अन्हु का तो ये कमाल हुआ कि उस वक्त गुर्बत चल रही थी घर में, मगर गुर्बत की हालत में भी 100% लेकर आए। अल्लाह अकबर। क्यों भाई? हजरते उलमाए किराम और मुहक्किकीन फरमाते हैं कि कनाअत का जो दर्जा और सब्र का जो दर्जा और तकदीर पर राजी रहने का जो दर्जा सिद्दीक अकबर को मिला था, उसकी बरकत से सिद्दीक के घर वाले भी सब के सब साबिर थे, काने थे और राजी बिल कजा थे। इसलिए उनके लिए 100% माल खर्च करना जायज भी था। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने यह नकीर नहीं फरमाई कि 3 दिन के बाद जब घर में फाका होगा तो बीवी के जहन में यह बात आएगी कि यह अच्छा हुआ अल्लाह के रास्ते में खर्च किया और अब भूखे मर रहे हैं। कहा कि ना, ये पूरा घराना बन चुका है, ये पूरा घराना आला दर्जे का है। अब हमारे जमाने में शौहर जो है वो आला दर्जे का वली हो, लेकिन घरवाली ना हो, बच्चे ना हो, तो शेख साहब कहेंगे कि तुम आधा पैसा वापस ले जाओ, कहीं उनका ईमान खतरे में ना पड़ जावे अल्लाह पर एतराज करके। इस शरीयत को सीखना पड़ता है, शरीयत को समझना पड़ता है। तो उनके पास कुछ नहीं था, वो 100% ले आए। तो जो गरीब होता है उसके लिए सब कुछ खर्च करना बहुत मुश्किल, और जो मालदार होता है उसके लिए बड़ा चंक खर्च करना बहुत मुश्किल। तो उमर रजी अल्लाह अन्हु आए तो कहा क्या छोड़ा? तो कहा आधा ले आया और आधा घर में छोड़ाया। और हजरत उस्मान घनी रजी अल्लाह तआला अन्हु के पास तो अल्लाह अकबर इतना माल था, इतना माल था, ऊंट लेकर के आए, घोड़े लेकर के आए, सोने के सिक्के लेकर आए। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का दिल उनके खैरात को देखकर इतना खुश हो गया कि आपकी जुबान मुबारक से ऐलान हुआ कि मा दर उस्मान मा अमिल बादल यौम, आज के बाद उस्मान चाहे कोई नेकी करे ना करे, जन्नत में जाने से उसे कोई नहीं रोक सकता। अच्छाई करे, बुराई करे, आज के बाद उस्मान जो कुछ करे उसे जन्नत में जाने से कोई नहीं रोक सकता। तो ऐसे लोग अगर माल ढूंढे, तिजारत भी करे, कमाए भी, तो कोई हर्ज नहीं। लेकिन ऐसे बहुत कम लोग होते हैं, बहुत कम लोग होते हैं, खतरे में पड़ जाते हैं, खतरे में पड़ जाते हैं। शुरू में नीयत बहुत अच्छी होती है मगर खतरे में पड़ जाते हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने में एक साहिब थे, सालबा उसका नाम है, सालबा। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में वो हाजिर हुआ, जाहिर में मुसलमान, बातिन की हकीकत को अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम जानते थे। تو کہا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم میرے لیے دعا کر دیجئے کہ اللہ تعالی شانہ مال میں برکت دے, اللہ مال میں برکت دے, اگر مال میں اللہ نے برکت دی تو میں خوب صدقہ کروں گا, خوب خیرات کروں گا, مجھے مال سے کوئی محبت نہیں ہے, تعلق نہیں ہے, میں تو نیک کام کرنے کے لیے کہہ رہا ہوں. اللہ کے نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جس حالت میں آپ ہیں اسی حالت میں اچھے ہیں, جو حالت آپ کی ہے بس ٹھیک ہے. لیکن نہیں, اس نے نہیں مانا, اس نے نہیں مانا, بار بار آتا رہا, اصرار کرتا رہا, تو اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے دعا کر دی. دعا کر دی تو مال میں برکت ہوئی, برکت ہوئی تو بکریاں خریدی, چند بکریوں کا ایک ریوڑ اس کو بیچا, پروفٹ ہوئی اور بکریاں خریدی, بکریوں کے بعد گائے خریدنا شروع کیا, گایوں کے بعد اونٹوں کو خریدنا شروع کیا, اور بکریوں میں, گایوں میں اور اونٹوں میں اتنی برکت ہوئی, اتنی برکت ہوئی کہ مدینہ منورہ میں رہنا مشکل ہو گیا. تو مدینہ منورہ سے باہر چلے گئے کھلے میدان میں, اور اب جو ہے نبوی صحبت سے محروم ہو گئے, مسجد نبوی میں پنج وقتہ نمازوں سے محروم ہو گئے, میں کیا عرض کر رہا ہوں کہ اپنی دنیاوی جائز مباح لذتوں کو بھی مت بڑھاؤ, دل میں خیالات آئے تو روکو, ان کو بڑھا کر کے پھر ان کو منزل بنا کر کے کمانے میں لگ جانے سے دین خطرے میں پڑ جائے گا, دین خطرے میں پڑ جائے گا. ہاں, عافیت کے ساتھ, آسانی کے ساتھ اللہ دیتا جائے, کسی اللہ والے کے ساتھ اپنا تعلق رکھو, اور اس کی رہنمائی میں مال کو دل میں مت اترنے دو, وہ الگ بات ہے, اللہ کسی کو دینا چاہتے ہیں, لیکن آؤٹ آف دا وے جانا کہ نا مجھے یہ منزل, کوشش کی نہیں, کوشش کی نہیں ہوا, کوشش کی نہیں تو سمجھ جاؤ کہ میرے مقدر میں یہی ہے, میرا اللہ زیادہ جانتا ہے. اب زکات کی آیت نازل ہوئی, اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے عامل کو بھیجا کہ بھئی تم اس علاقے میں جا کر کے کلیکشن کرو, تم اس علاقے میں جا کر کے کلیکشن کرو. اسلامی حکومت تھی, جب سالبہ کے پاس عامل پہنچا زکات وصول کرنے کے لیے, تو میں نے آپ سے عرض کیا کہ مال جب زیادہ ہوتا ہے تو آدمی یہ نہیں دیکھتا کہ 2.5% دے رہا ہوں, یعنی 5000 پاؤنڈ دے رہا ہوں, بڑی رقم ہے, زکات میں 5000 پاؤنڈ دے رہا ہوں, لیکن 195000 تو میرے پاس رہ رہے, وہ اس کو نہیں دیکھتا, اسی کو دیکھتا کہ بہت بڑی رقم ہے یہ. تو اسی لیے مالدار لوگوں کے لیے زکات نکالنا بہت مشکل ہوتا ہے, اسی کو ان کا ایسا ہوتا ہے کہ 1,00,000 پاؤنڈ کی زکات, 50,000 پاؤنڈ زکات, بہت مشکل. یہ تو یہ نہیں دیکھتے کہ باقی کتنا ہے. تو اس نے کہا کہ اچھا, محمد صلی اللہ علیہ وسلم بھی اب تو زکات ٹیکس وصول کرنے لگے, ٹیکس وصول کرنے لگے, نہیں دوں گا, منع کر دیا. اللہ جل جلالہ وعم نوالہ نے اس قصے کو جب سنا اللہ کے نبی صلی اللہ علیہ وسلم نے, تو اللہ نے آیات نازل کی, وَمِنْهُمْ مَنْ عَاهَدَ اللَّهِ, بعضے لوگ وہ ہیں جو اللہ سے معاہدہ کرتے ہیں, اللہ سے اگریمنٹ کرتے ہیں, لئن آتانا من فضلہ, اگر اللہ ہمیں اپنے فضل سے دے گا, تو جب مانگتے ہیں, جب قسم پرسی کا عالم ہوتا ہے تو اللہ کے فضل سے ہوگا, اللہ کی مدد سے ہوگا, اور جب کام ہو جاتا ہے تو میں نے کیا. اگر اللہ ہمیں اپنے فضل سے دے گا, لنصدقن, تو ضرور بھی ضرور ہم خوب خیرات کریں گے, ولنکونن من الصالحین, اور ہم ضرور بھی ضرور نیک لوگوں میں سے ہو جائیں گے. فلما آتاہم من فضلہ, پھر جب اللہ جل جلالہ عام نوالہ نے ان کو دیا اپنے فضل سے, بخلو بھی, تو بخل کرنے لگے, وتولوا وهم معرضون, اور روگردانی کی انہوں نے اعراض کرتے ہوئے, فعاقبهم نفاقا في قلوبهم الى يوم يلقونه, कुरान का ऐलान उतर गया सालबा के बारे में, यानी कुरान ने ऐसा ऐलान कर दिया कि सालबा के लिए कोई यूटर्न की गुंजाइश ही नहीं थी। अल्लाह जल्ल जलालहू आम मनवालहू ने ऐलान कर दिया कि उनकी इस हरकत की वजह से उनके दिल में कयामत के दिन तक निफाक रहेगा। इसका मतलब है कि इनको तौबा की तौफीक नहीं मिलेगी, बिमा अखलफुल्लाह, अल्लाह ताला शानू से वादा खिलाफी करने की वजह से। इसीलिए मेरे भाइयों में यह अर्ज कर रहा था कि हजरत ईसा अलैहि सलातो वस्सलाम उनको, एक तो वो है ना कि जो कनात नहीं करते और चारों तरफ हाथ मारते हैं कि हमें मिल जावे, हमें मिल जावे, ताकि हम जायज राहतें हासिल करें। हजरत ईसा अलैहि सलाम तो उनके लिए कहते हैं जो एक्स्ट्रा कमाने की फिक्र में होते हैं अल्लाह के रास्ते में खर्च करने के लिए। तो क्या फरमाते हैं हजरत ईसा अलैहि सलाम, या तालिब दुनिया लितबिर, ए नेकी कमाने के लिए दुनिया को तलब करने वाले, नेकी कमाने के लिए दुनिया को तलब करने वाले, तरको का दुनिया अबर रो, तेरा दुनिया को छोड़ देना ये बड़ी नेकी है। क्यों? इसलिए कि अगर तू माल कमाएगा तो दो पॉसिबिलिटी है, शायद अल्लाह के रास्ते में खर्च करे, शायद सालबा हो जाए। लेकिन अगर दुनिया तेरे पास नहीं आएगी तो न रहे बांस न बजे बंसरी। तो जुहद दुनिया में बेरगबती, दुनिया में बेरगबती, दुनिया में मेरे भाइयों जब बेरगबती होगी तो सबसे बड़ा फायदा यह कि हम अल्लाह के महबूब बन जाएंगे। क्यों? इसलिए अल्लाह के महबूब बन जाएंगे कि जिसके पास दुनिया नहीं होती उसके लिए अपने नफ्स को कंट्रोल करना, नाजायज लज्जतों से दूर रखना, हराम से दूर रहना, तकब्बुर उजब वगैरह, रिया हुब्बे जाह हुब्बे माल वगैरह से बचना बहुत आसान हो जाता है और अल्लाह बहुत उसको महबूब बना लेता है। इज्जत फी दुनिया युहिब्बुक अल्लाह, एक तो ये, और दूसरा ये है कि जोद इख्तियार करने वाला अल्लाह और उसके नबी सल्लल्लाहु अलैहि वसल्लम, जोद इख्तियार करने वाला अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम और सहाबा की इत्तिबा में जिंदगी गुजारता है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम में जुहद था और सहाबा किराम रिज़वानुल्लाहि ताला अलैहिम अजमईन में जुहद था। हजरत आयशा सिद्दीका रजी अल्लाह तआला ना हजरत उरवा से फरमाती है कि यबन उख्ती इन्ना लनर हिलाल सुम्मल हिलाल सुम्मल हिलाल। ये मेरे भतीजे हजरत उरवा हजरत असमा के बेटे हैं, हजरत असमा हजरत आयशा की बहन है, ये मेरे बांजे यबन उख्ती, हम एक हिलाल को देखते हैं, देखते थे, दूसरा हिलाल देखते थे, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने में तीसरा हिलाल देखते थे, यानी दो महीने गुजर जाते थे, एक क्रेसेंट देखा महीना गुजर गया, दूसरा क्रेसेंट देखा महीना गुजर गया, तीसरा क्रेसेंट देखा, हम तीन क्रेसेंट देखते थे, यानी दो महीने गुजर जाते थे मगर हमारे घर में चूल्हा नहीं जलता था, हमारे और आपके आका सल्लल्लाहु अलैहि वसल्लम ने जूद वाली ऐसी जिंदगी इख्तियार की थी और ये इस्तेरारी और मजबूरी नहीं थी, ये जूद आपने जो इख्तियार किया था ये इस्तेरारी नहीं था, ये मजबूरी वाला नहीं था, इख्तियारी। हजरत जिब्रील अलैहिस्सलातु वस्सलाम आई और कहा कि मक्का मुकर्रमा की वादी बुतहान आपके लिए सोना बन जाए, बहुत बड़ी वादी, वादी बुथान आपके लिए सोना बन जाए अगर आप फरमा दें तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जिब्रील तुम अल्लाह को जाकर के कहो कि मैं एक दिन भूखा रहना चाहता हूं, एक दिन खाना चाहता हूं, जिस दिन भूखा रहूं तो भूख की वजह से मैं अल्लाह के सामने आजिजी इख्तियार करूंगा, गिर गिड़ाऊंगा कि अल्लाह मेरे पेट को भर दे, आजिजी होगी, आजिजी आएगी, और जिस दिन अल्लाह मुझे देगा दूसरे दिन तो फिर मैं खाना खा करके अल्लाह का शुक्र अदा करूंगा। तो हजरत उरवा ने कहा कि फिर जिंदगी कैसे गुजरती थी, जिंदगी कैसे गुजरती थी। औरतों के लिए भी बड़ी इबरत है ना, हजरत आयशा सिद्दीका रजी अल्लाह तआला अन्हा की उम्र نبی اکرم صلی اللہ علیہ وسلم کی وفات کے موقع پر 18 سال کی تھی, یعنی بالکل نو عمری میں. لیکن کبھی انہوں نے شکایت نہیں کی کہ میں آپ کے ساتھ شادی کر کے آئی اور یہ گھر میں کیا ہے, اس لیے کہ وہ بھی آخرت کی عورت بن چکی تھی, قناعت کر رہی تھی. وہ پھر گزر بسر کیسے ہوتا تھا؟ تو عائشہ رضی اللہ عنہا نے فرمایا کہ الاسودان التمر والماء, بس کھجور اور پانی, کھجور کھا لیتے تھے پانی پی لیتے تھے. اور عائشہ رضی اللہ تعالیٰ نے یہ بھی فرماتی ہے کہ مدینہ منورہ آنے کے بعد اللہ کے نبی صلی اللہ علیہ وسلم کی وفات تک 10 سال پورے, اور اگر رخصتی کے بعد کے گنے تو 8 سال پورے, اگر رخصتی کے بعد کے ایام گنے تو 8 سال پورے, 8 سال یا پورے 10 سال میں ایسے 3 دن لگاتار نہیں گزرے جس میں اللہ کے نبی صلی اللہ علیہ وسلم کے گھر میں گیہوں کی روٹی پکی ہو. آج پکی کل پکی تو پرسوں نہیں پکی, آج پکی تو کل نہیں پکی, آج پکی تو 3 دن تک نہیں پکی پھر پکی, کبھی 1 مہینہ کبھی 2 مہینے, 3 دن تک کنٹینیوسلی کبھی بھی گیہوں کی روٹی نہیں پکی اللہ کے نبی صلی اللہ علیہ وسلم کے گھر میں. اور حضرت عائشہ رضی اللہ عنہ یہ بھی فرماتی ہے کہ مدینہ منورہ کی زندگی میں اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے کبھی بھی 1 دن میں 2 مرتبہ زیتون کا تیل اور روٹی نہیں کھایا, میسر نہیں آیا. کہ دوپہر کو بھی, دوپہر یا صبح 2 وقت کا کھانا ہوتا تھا وہاں, غدا اور عشاء, وہاں بریکفاسٹ نہیں ہوتا تھا, وہاں ٹی ٹائم نہیں ہوتا تھا, بس دو یہ غدا اور عشاء. تو ایسا کبھی نہیں ہوا. اگر زیتون کا تیل سالن کے طور پر اور روٹی اگر غدا میں ملا تو عشاء میں نہیں, اور اگر عشاء میں ملا تو غدا میں نہیں, ایسا کبھی نہیں ہوا کہ 1 دن میں دونوں وقت میں آپ صلی اللہ علیہ وآلہ وسلم نے زیتون کے تیل کے ساتھ روٹی کھائی ہو. اور صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین فرماتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے زندگی میں کبھی بھی میدے کی پتلی روٹی نہیں کھائی. لیکن خوش تھے, خوش تھے. اور بستر کیسا تھا؟ چمڑے کا بستر, گدا چمڑے کا, نیچے گدا جس پر آپ آرام فرماتے تھے چمڑے کا, تکیا چمڑے کا, لیدر کا. اور ہمارے زمانے کی طرح نہیں نا کہ فائن لیدر بھی ملتے ہیں, موٹا ہوگا اس زمانے میں چمڑا. تو لیدر کا تکیا, لیدر کا گدا, اور اندر گیا روئی نہیں, اندر کھجور کی چھالیں, اندر کھجور کی چھالیں. ایک مرتبہ اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نیند سے بیدار ہوئے تو آپ نے آرام فرمایا چٹائی کے اوپر, کھجور کے پتوں کی چٹائی ایسے بنتی تھی تو بدن مبارک کے اوپر نشان پڑ گئے, مارکس پڑ گئے, نشان پڑ گئے, مارکس پڑ گئے. تو حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ غالباً اس وقت خدمت میں حاضر تھے, تو انہوں نے کہا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم آپ اجازت دے دیجئے, ہم آپ کے لیے ذرا اچھا بچھونا لے آئے, ذرا نرم نرم بچھونا جس کے اوپر آپ کو تکلیف نہ ہو, اچھے کپڑے آپ کے لیے لے آئے. تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ مالی ولی دنیا, مجھے دنیا سے کیا سروکار, مجھے دنیا سے کیا سروکار. مان فی الدنیا الا کراکب استظل تحت شجرۃ, میں دنیا میں اس گھوڑے سوار کی طرح ہوں جو سفر کر رہا ہے اپنی منزل کی طرف, اور تھکاوٹ کی وجہ سے, گرمی کی وجہ سے راستے میں ایک سائے دار درخت اسے نظر آ جاتا ہے تو تھوڑی دیر کے لیے اس درخت کے نیچے کھڑا ہو جاتا ہے, ثم راح وترکها, اور تھوڑی دیر کے بعد پھر اس درخت کو چھوڑ کر آگے چلا جاتا ہے. میرے لیے یہ دنیا بمنزل درخت کے ہے, اور میری منزل جو ہے وہ جنت ہے. یہ دنیا میرے لیے رہنے کی جگہ تھوڑی ہے, وہ میری منزل تو جنت ہے. کیسی تمثیل بیان فرمائی اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے. दुनिया की बेरगबती दिलों में पैदा करने की आपने पूरी कोशिश की है, दुनिया की बेरगबती पैदा हो जाए, दुनिया की बेरगबती पैदा हो जाए। यहां क्या बताएं, मुझे दुनिया से क्या लेना देना, मैं तो दुनिया में एक घोड़े सवार की तरह हूं। इसमें क्या बताया, पहली बात यह बताई कि घोड़े सवार जब अपने घर से निकलता है तो हमेशा उसके जहन में उसकी मंजिल रहती है, मंजिल रहती है, उसके जहन में मंजिल रहती है। हमारा गांव भोरिया बहुत छोटा है, बहुत छोटा सा गांव, और अगर मुल्क के उस दूसरे हिस्से में कोई दूसरा छोटा सा गांव हो और उस गांव से कोई हमारे गांव में आने के लिए निकले तो बड़े बड़े शहरों से गुजरेगा, लेकिन वो शहरों में दिल नहीं लगाएगा, उसके जहन में मंजिल रहेगी, मैं घोड़े सवार की तरह हूं। घोड़े सवार जब घोड़े पर बैठ जाता है तो रास्ते में जो सायेदार दरख्त होते हैं, फल मेवे होते हैं, नहरें बह रही होती हैं, बागात होते हैं, उसमें दिल नहीं लगाता, उसके जहन में ऐसा होता है कि कब मैं पहुंच जाऊं, कब मैं पहुंच जाऊं, कब मैं पहुंच जाऊं। हर मुसाफिर का ही हाल है, हमारा भी ये हाल है, हमारा भी ये हाल है। यहां से हम लंदन जाते हैं तो दिल ये करता है कि अब कब वापस लेस्टर आ जाए, लेस्टर मंजिल है। ऐसा दिल नहीं करता कि अब आए हैं तो चलो तीन चार दिन जरा सैर कर लेते हैं, ना, हर वक्त उसका जहन वहां होता है। हजरत अब्दुल्लाह इब्ने उमर रजी अल्लाह तआला अन्हुमा को भी आप सल्लल्लाहु अलैहि वसल्लम ने एक नसीहत फरमाई कि कुन फिद दुनिया का अन्नका गरीब। ये इब्ने उमर रजी अल्लाह तआला अन्हुमा, तुम दुनिया में मुसाफिर की तरह रहो, मुसाफिर की तरह रहो, परदेसी मुसाफिर। परदेसी किसको कहते हैं, जो जिस मुल्क में है या जो जिस शहर में है वहां का रहने वाला नहीं है, ट्रैवलर है वो। हम यहां से अफ्रीका चले जाए तो हम परदेसी हैं, बांग्लादेश चले जाए तो परदेसी हैं, अमेरिका चले जाए तो परदेसी हैं हम। तो परदेसी की तरह रहो, परदेसी, गरीब की तरह रहो। गरीब किसको कहते हैं, गरीब जो अपने शहर से किसी दूसरे शहर में जाता है, अपने मुल्क से किसी दूसरे मुल्क में जाता है और दो दिन, तीन दिन, चार दिन, पांच दिन, एक हफ्ते, दो हफ्ते ठहरने की नीयत से जाता है। जैसे हम लोग उम्रे के लिए चले जाते हैं, जैसे हम लोग वतन की जियारत के लिए चले जाते हैं, बांग्लादेश में, पाकिस्तान में, इंडिया में, इसको कहते हैं गरीब। और आबिरो सबील, आबिरो सबील वो है जो एक जगह से दूसरी जगह जाता है और सिर्फ गुजरता है, वहां ठहरता नहीं है, कैफी कर लेता है, इस्तिंजे के लिए रुक जाता है, नमाज पढ़ने के लिए रुक जाता है, खाना खाने के लिए रुक जाता है, ये आबिरो सबील है। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि तुम दुनिया में मुसाफिर की तरह रहो, नहीं मुसाफिर भी नहीं, राह गुजर की तरह रहो, जैसे तुम गुजर रहे हो। इसमें भी, इस हदीस में भी, और वो दरख्त वाली हदीस में भी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इस दुनिया के कयाम की किल्लत को बतलाया है कि एक मुसाफिर जब सफर करता है और किसी दरख्त के नीचे रुकता है तो ज्यादा से ज्यादा एक दो घंटे रुकता है, तो उसकी 60 साल की जिंदगी में से दो घंटे की हैसियत क्या है। वो जो परदेसी मुसाफिर है वो किसी जगह जाता है तो तीन दिन, चार दिन, पांच दिन या एक दो हफ्ते रुकता है, तो 60 साल की जिंदगी में से दो हफ्ते की हैसियत क्या है। और अगर कैफी पर रुकता है तो एक घंटा, आधा घंटा। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमें बताया कि ये जो जगह जिसमें तुम इस वक्त हो ये दो घंटे की या दो हफ्ते की जगह है, असल तुम्हारी मंजिल जन्नत है जो हमेशा रहने की जगह है, उसके लिए तुम तैयारी करो। और कुन फिद दुनिया कान्नक गरीब, इसमें और भी इशारे हैं कि जब तुम कहीं जाते हो, जब हम मक्का मुकर्रमा जाते हैं, मदीना मुनव्वरा जाते हैं, तो हम किसी से दोस्ती नहीं करते, दोस्तियों में वक्त जाया नहीं करते, पता नहीं कौन साहिब है, इनसे हमारा क्या लेना देना, बस अस्सलाम वालेकुम, वालेकुम अस्सलाम, अस्सलाम वालेकुम, वालेकुम अस्सलाम। अमेरिका बिजनेस के लिए चले गए, हाय हाउ आर यू, हेलो, गुड मॉर्निंग, गुड आफ्टरनून, दोस्ती नहीं करते। तो क्या इस तरह रहो दुनिया में, दोस्तियों में मत पड़ो, ताल्लुकात में मत पड़ो। और जब हम इस तरह मुसाफिर होते हैं, टेम्पोररी जाते हैं एक दो हफ्ते के लिए, तो वहां घर नहीं बसाते। तो इसमें बताया कि यहां भी घर मत बसाओ तुम, वहां वहां हम जुहद इख्तियार करते हैं। कोई चीज खरीदनी हो तो ऐसा ख्याल आता है कि ये मैं खरीदूंगा तो वापस घर नहीं ले जा सकूंगा, तो मेरे पैसे जाये हो जाएंगे। ये होटल का मैट्रेस अच्छा नहीं है, लेकिन दो ही तो रहते हैं, चलो गुजार लेते हैं। कोई बाहर जाकर के मैट्रेस नहीं खरीदता कि दुनिया में इस तरह रहो तुम, यहां तुम इस तरह रहो, यहां बहुत साजो सामान जमा मत करो। इसी तरह जब हम किसी जगह सफर में जाते हैं तो किसी बड़ी कोठी वाली को देख करके हमें हसद नहीं होता, हसद यहां मकामी तौर पर होता है। तो क्या दुनिया में तुम इस तरह रहो कि तुम्हें किसी से दुश्मनी भी ना हो, तुमको हसद भी ना हो, दुनिया में तुम मुसाफिर की तरह रहो। अब्दुल्लाह इब्ने उमर रजी अल्लाह तआला अन्हुमा इस हदीस को बयान करने के बाद अपने शागिर्द से कह फरमाते हैं कि इदा अमसैत फला तंतज़िर अस्सबाह व इदा असबहत फला तंतज़िर अलमसा। देख, इस हदीस की रोशनी में मैं तुझे नसीहत करता हूं कि जब तू सुबह को उठे तो शाम का इंतजार मत करना, हो सकता है कि उससे पहले तू दुनिया से रुखसत हो जाए। और जब तू शाम में दाखिल हो, मगरिब की अजान सुने, तो सुबह सादिक के इंतजार में मत रहना, हो सकता है कि रात ही तेरा इंतकाल हो जाए। अभी हमारे एक जानने वाले, उनको गुज़िश्ता कल डॉक्टरों ने यह कहा कि कैंसर हो गया है, फैल गया है, बचने की कोई उम्मीद नहीं है, अब आखिरी चंद हफ्ते हैं, आखिरी चंद दिन है, यानी मतलब है कि महीना, डेढ़ महीना, दो महीना, तो आखिर में जो कुछ करना है कर लो, गुज़िश्ता कल कहा, और आज सुबह से पहले इंतकाल कर गए। यानी 24 आवर भी नहीं मिले, आगाह अपनी मौत से कोई बशर नहीं। सामान 100 बरस का है, कल की खबर नहीं, बल्कि सामान 100 बरस का है, पल की खबर नहीं। ऐसा मेरे भाइयों जब सोचेंगे तो दुनिया की बेरगबती दिल में पैदा होगी। ऐसा जब सोचेंगे कि जितनी दुनिया कमाने की हम फिक्र करेंगे मिलेगा उतना ही जितना हमारे मुकद्दर में है, तो दुनिया में दुनिया से बेरगबती पैदा होगी। अल्लाह ताला शानो हमें तौफीक अता फरमावे, अल्लाह हमें तौफीक अता फरमावे। तो हजरत नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की खुद की जिंदगी आप देखिए कैसी जुहद वाली थी, किस कदर जुहद वाली थी आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी। हजरत अबू हुरैरा रजी अल्लाह उन्हों सहाबा की जिंदगी देखिए, हजरत अबू हुरैरा रजी अल्लाह उन्हों फरमाते हैं कि कभी कभी भूख की वजह से मैं बेताब हो जाता था तो अपने पेट को जमीन पर रख देता था कि शायद जमीन की वजह से मुझे कुछ सुकून मिले, जमीन पर रख देता था, इसलिए कि पत्थर जो है उसमें ठंडक होती है और भूख की वजह से पेट में गर्मी पैदा होती है, तो मैं ऐसे जमीन के ऊपर मेरा पेट रख करके ऐसे लेट जाता था कि शायद मुझे कुछ सुकून मिले। फरमाते हैं कि कभी कभी जो है मैं पेट बांध देता था, यहां पेट पर पत्थर बांध देता था कि वो पत्थर की वजह से मेरी ऐसी कमर सीधी हो जावे, इसे कि भूख की वजह से ऐसी झुक जाती थी और उसकी ठंडक भी मुझे महसूस हो। फरमाते हैं कि जब इंतहा हो जाती थी, एक दिन, दो दिन, तीसरा दिन, और अब मौत नजर आती है, गशी तारी होती है, तो मैं रास्ते में बैठ जाता था और वहां से जब कोई गुजरता था और मुझे ऐसा ख्याल आता था कि ये मुझे कुछ चाय पानी करा सकता है, मुझे नाश्ता करा सकता है, इसके पास घर में कुछ होगा, तो मैं कहता था कि कुरान मजीद की फुना आयत क्या है। जैसे हम कुरान पढ़ रहे होते हैं और पढ़ते पढ़ते भूल जाए, वो मिनन्ना से मैं यकूलो आमन्ना बिल्लाहि व बिल यौमिल आखिर व मा हुम बिमुमिनीन, तो हम वो मिनन्ना से मैं यकूलो आमन्ना अटक गए वहां, तो पूछते हैं कि वो मिनन्ना से मैं यकूलो आमन्ना, आगे क्या है, वो मिनन्ना से मैं यकूलो आमन्ना, मैं पूछता था। और फरमाते थे कि उससे ज्यादा ये आयत मुझे याद होती थी, उससे ज्यादा ये आयत मुझे याद होती थी, वह अन ला करो मिन हो, मुझे उससे ज्यादा आयत याद आती थी, मगर पूछता क्यों था, इससे कि सहाबा किराम रिजवानुल्लाह ताला अलैहिम अजमईन को कुरान से इतनी मोहब्बत थी कि कल्चर ये था कि जब कोई पूछता था कि फुना आयत यहां अटक गया हूं आगे क्या है, तो खुश हो जाता था कि ओहो ये तिलावत कर रहे हैं रास्ते में चलते चलते, तो वो लुकमा देता था, आगे आयत बतलाता था और हाथ पकड़ कर कहता था कि चलो घर चलो कुछ चाय पानी कर लेते हैं। तो अबू हुरैरा फरमाते हैं कि भूख की शिद्दत इस कदर तंग करती थी, सब्र तो बहुत आला दर्जे का था, इसलिए इंतहा तक तो सब्र करते थे, लेकिन जब उसके बाद कोई हल नहीं होता था तो मैं फिर बाहर बैठ जाता था। एक दिन इसी तरह बैठ गया और मैंने हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु को वहां से गुजरते हुए देखा, हजरत उमर रजी अल्लाह अन्हु को गुजरते हुए देखा। मेरे दिल में ख्याल आया कि इनके घर में कुछ ना कुछ होगा, तो मैंने जो है सलाम किया, उन्होंने सलाम का जवाब दिया और मैंने उनको कुरान मजीद की आयत पूछी, कहा कि वो मुझे कुरान मजीद की आयत बतला करके आगे चले गए। भाई क्या वजह? इसलिए कि उनके घर में भी फाके थे, उनके घर में भी फाके थे, वरना तो कल्चर था। फरमाते हैं कि बस इसी हालत में मैं वहां निडाल होकर के पड़ा हुआ था कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए, अलेक सलेक हुई, मेरे चेहरे मोहरे को देखकर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने अंदाजा लगा लिया। आप सल्लल्लाहु अलैहि वसल्लम मुस्कुराए मुझे देखकर और कहा कि अबाहिर ए अबू हुरैरा। तो मैंने कहा कि लब्बैक या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम। सहाबा का कितना ऊंचा मकाम है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम उनको पुकारते थे और वो अल्लाह के नबी से लब्बैक कहकर खड़े हो जाते थे। तो कहा चलो मेरे साथ चलो, कहा कि मुझे घर ले गए आप सल्लल्लाहु अलैहि वसल्लम। घर ले गए, मुझे बिठाया, पर्दे के पीछे गए तो वहां जो है दूध का एक प्याला था। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने घर वालों को पूछा कि ये दूध का प्याला कैसे पहुंचा? तो बतलाया गया कि फुला साहिब ने आपके लिए हदिया भेजा है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए जब कोई सदके की चीज आती थी, सदका यानी लिल्लाह की चीज, जो कि खाना अमीरों के लिए भी जायज है, सदके की चीज लिल्लाह, मगर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम सदका नहीं खाते थे, सदके नाफिला भी आप नहीं फरमाते थे, तो वो वहां भेज देते थे। कहां? असहाबे सुफ्फा, असहाबे सुफ्फा वहां, ये अबू हुरैरा रजी अल्लाह अन्हु की टीम पूरी फुकरा की टीम थी जो तलब इल्म के लिए आए हुए थे और वहां पड़े रहते थे, उन पर भेज देते थे। और अगर हदिया आता था तो आप हदिया कबूल फरमाते थे, तो हदिये में उनको बुला करके फिर शरीक कर लेते थे, खुद भी उसमें शरीक होते थे, उनको भी करते थे। तो जब वो प्याला लेकर के बाहर आए तो ऐसा कहा कि अबू हुरैरा, मैंने कहा लब्बैक या रसूल अल्लाह, जाओ असहाबे सुफ्फा वालों को बुला करके ले आओ। अबू हुरैरा रजी अल्लाह अन्हु फरमाते हैं कि दिल ही दिल में मुझे ख्याल आया कि एक प्याला दूध का असहाबे सुफ्फा वालों को आप बुला रहे हैं, और चूंकि मैं इस वक्त खादिम हूं इसलिए जब वो आएंगे तो आप मुझे ही कहेंगे कि इनको पिलाओ। तो हक तो मेरा था कि मेरी हालत को देख करके आप मुझे पिला देते ये दूध, लेकिन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का हुक्म था। मैं गया, मैं उनको बुला करके ले आया, वो पूरी जमात आ गई तालिबे इल्मों की। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने मुझे कहा कि अबू हुरैरा इनको पिलाओ। कहा कि मैं पहले शख्स के पास जाकर के खड़ा हुआ, उसने पेट भर करके पिया। अब पेट भर करके पिया इसका मतलब है कि वो भी सारे भूखे ही थे, उसने खूब पिया यहां तक कि उसका पेट भर गया। दूसरे को पिलाओ, दूसरे को पिलाया, तीसरे को पिलाओ, तीसरे को पिलाया, चौथे को पिलाओ, चौथे को पिलाया। अब दूध में बरकत हो रही है, सब पीते चले जा रहे हैं। कहते जब सब फारिग हो गए तो मैं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में पहुंचा, तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने मेरी तरफ देखकर मुस्कुरा दिया और मुझसे कहा कि अब तुम पियो, मैं और तुम बाकी है, तुम पियो। ये है सैयदुल मुरसलीन, ये है मखदूम वक्त, ये है कायनात के मखदूम, ये वो है जिनकी कायनात खादिम। ये नहीं कि अब पहले मैं पीऊंगा फिर खादिम, नहीं, तुम पियो। अबू हुरैरा कहा कि मैंने सैर होकर के पिया। कहा और पियो। सैर होकर यानी मतलब कि अच्छा खासा पी लिया। कहा और पियो। मैंने फिर पिया। कहा और पियो। मैंने और पिया। कहते कि यहां तक के मैं पीता रहा, आप मुझे पिलाते रहे, और मैं पीता रहा यहां तक के बिल्कुल जगह नहीं रही। तो मैंने कहा कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अब तो जगह नहीं रही, मैं पूरा सैर हो गया। तो कहा अल्लाह के नबी सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने बिस्मिल्लाह पढ़कर के खुद भी उसमें से पिया। ये जिंदगी है हमारे आका सल्लल्लाहु अलैहि वसल्लम की। तो जो लोग कनात इख्तियार करते हैं, अब मैं खत्म कर रहा हूं मजमून को, जो लोग कनात इख्तियार करते हैं और कनात इख्तियार करके जुहद इख्तियार करते हैं, दुनिया से बेरगबती इख्तियार करते हैं, तो नंबर एक अल्लाह के महबूब हो जाते हैं, नंबर दो उनको नबी सल्लल्लाहु अलैहि वसल्लम की इत्तिबा मिलती है, नंबर तीन उनको सहाबा किराम रिज़वानुल्लाह ताला अलैहिम अजमईन की मुशाबहत मिलती है। और मजीद इसके फवाइद में से यह है कि ऐसे लोगों का तवक्कुल बढ़ता है, इसलिए कि जब फरावानी नहीं है तो सारा मामला तवक्कुल पर रहता है। इसी तरह जो है शैतान और नफ्स जो है राह नहीं पा सकता, इसलिए कि कुछ है ही नहीं। अभी गरीब आदमी है, उसके लिए सिनेमा की टिकट खरीदना मुश्किल, तो उसके दिल में शैतान डाल डाल करके कितना डालेगा कि फिल्म देख फिल्म देख फिल्म देख, तो जाता ही नहीं, इसलिए कि जानता है कि ये तो देख ही नहीं सकेगा। नफ्स जो है उसे राहें नहीं मिलती, इसलिए कि नफ्स जो ख्वाहिशात का इजहार करता है तो ऐसे लोगों के दिलों में ऐसी ख्वाहिशात और चाहते पैदा ही नहीं होती। और हजरत फुदैल बिन अयाज रहिमहुल्लाह ताला फरमाते हैं कि जिस शख्स की जिंदगी में जुहद ना आए, जिसके कल्ब में जुहद ना आए, दुनिया की लज्जतों से बेरगबती पैदा ना हो, उसके दिल में ईमान की मिठास पैदा ही नहीं हो सकती। ईमान की मिठास तभी पैदा होगी जब उसके दिल में जुहद होगा। तो जुहद की वजह से ईमान की मिठास पैदा होती है। और सुफियान सौरी रहमतुल्लाह अलैह फरमाते हैं कि जो शख्स अपनी जिंदगी को जुहद से आरास्ता कर लेता है तो अल्लाह जल्ल जलालुहु अम्मा नवालुहु उसके ऊपर हिकमत का इल्का फरमाते हैं, उसके कल्ब पर हिकमत का इल्का फरमाते हैं, और फिर वो हिकमत की बातें उसकी जुबान से सादिर होनी शुरू हो जाती है। तो जुहद इख्तियार करने वाले के कल्ब पर हिकमत की बारिश बरसती है, उसके नतीजे में उसकी जुबान से हिकमत के मोती निकलते हैं, हिकमत के मोती रोलते हैं। और इसकी बरकत से ये जो हिकमत उसके कल्ब पर जो बरसती है उसके नतीजे में वो दुनिया के अयूब को पहचान लेता है, दुनिया की कमजोरियों को पहचान लेता है, दुनिया की बुराइयों को पहचान लेता है, दुनिया की बेसबाती को पहचान लेता है। और दुनिया की बेसबाती, दुनिया के अयूब, दुनिया की कमजोरियां, दुनिया के की खतरनाकियों को, दुनिया की होलनाकियों को पहचान लेता है, और फिर उसका इलाज कैसे करना वो भी सीख जाता है। जुहद की बरकत से ये सारी चीजें हासिल होती है। और अबू वाकिद अल-लैसी रहिमहुल्लाह ताला इरशाद फरमाते हैं कि हमने बहुत अमल किया, बहुत अमल किया, ये अमल भी किया, ये अमल भी किया, ये अमल भी किया, ये अमल भी किया अपनी आखिरत बनाने के लिए, लेकिन अपनी आखिरत में कामयाबी के लिए जितना कार आमद और जितना बेनिफिशियल और जितना मजबूत जुहद को पाया, इतनी किसी चीज को नहीं पाया। और इब्ने मसूद रजी अल्लाह तआला इरशाद फरमाते थे, ताबईन से इब्ने मसूद रजी अल्लाह उन्हों ये फरमाते थे कि मैं देख रहा हूं कि तुम्हारी नमाज सहाबा की नमाजों से भी ज्यादा लंबी लंबी है, और तुम्हारी मेहनतें और तुम्हारी कोशिशें और तुम्हारे मुजाहदे सहाबा के मुजाहदे से भी ज्यादा है, यानी तुम्हारी नमाजें सहाबा की नमाजें से लंबी, और तुम्हारी कोशिशें तुम्हारी मेहनतें आखिरत के लिए वो सहाबा की कोशिशों से ज्यादा, लेकिन फिर भी मैं कहता हूं कि सहाबा किराम रिज़वानुल्लाह ताला अलैहिम अजमईन तुमसे अफजल थे। तो इन्होंने पूछा कि क्या वजह है उनकी, अफजल का मतलब ये कि तुम्हारी लंबी लंबी नमाजों और तुम्हारी बहुत ज्यादा कोशिशों के बावजूद भी आखिरत में जो दर्जे मिलने वाले हैं तुम अभी तक वहां नहीं पहुंचे जहां सहाबा पहुंचे हैं, और पहुंच भी नहीं सकोगे। तो उन्होंने पूछा कि उसकी क्या वजह है, सहाबा क्या करते थे जो हम में नहीं है। तो इब्ने मसूद रजी अल्लाह तआला ने फरमाया कि उनके अंदर दुनिया की बेरगबती तुमसे ज्यादा थी और आखिरत की रगबत तुमसे ज्यादा थी। इसलिए मेरे भाइयों हमें जो है अपने आप को तैयार करना है, हमें अपने आप को तैयार करना है اللہ تعالی شانہ مجھے آپ کو عمل کی توفیق دے. ابن السماک رحمہ اللہ تعالی کا ایک قول بہت ہی عمدہ ہے, اس کو بیان کر کے بات کو ختم کرتا ہوں. وہ فرماتے کہ الدنیا کلہا قلیل, یہ دنیا پوری کی پوری تھوڑی ہے, پوری کی پوری دنیا. میرے پاس اور آپ کے پاس جو کچھ ہے وہ تو تھوڑا ہے ہی. محمود بھائی کا اگر اپنا خود کا مکان ہے اور وہ 2 لاکھ کا ہے, 3 لاکھ کا ہے, 4 لاکھ کا ہے, کسی کے پاس ملین, 2 ملین, 3 ملین کا بھی ہو سکتا ہے, اور کوئی ملینئر بھی ہو سکتا ہے, بلینئر بھی ہو سکتا ہے, ٹاپ 10 میں بھی ہو سکتا ہے, لیکن جب پوری دنیا تھوڑی ہے تو اس کے پاس جو کچھ ہے وہ اس تھوڑی دنیا کا حصہ ہے, وہ کتنا تھوڑا ہوگا. اور الدنیا کلہا قلیل کا مطلب یہ کہ ایسٹ سے ویسٹ اور نارتھ سے ساؤتھ, مشرق سے مغرب اور جنوب سے شمال, یہ پوری دنیا, یہ پوری دنیا تھوڑی ہے, یعنی جگہ کے اعتبار سے بھی, اور آدم علیہ الصلوۃ والسلام سے لے کر قیامت تک جو مدت ہے یہ سب ملا کر کے تھوڑی سی ہے. الدنیا کلہا قلیل, پوری کی پوری دنیا قلیل ہے. اب دیکھو یہ ابن السماک رحمہ اللہ تعالیٰ تو فرماتے ہیں کہ پوری کی پوری دنیا قلیل ہے, اور ہمارے پاس 10,000 پاؤنڈ جمع ہو جاتے تو ہم کہتے کہ وہ پیسہ جمع تھی گیا, بہت پیسے جمع ہو گئے, بہت ویلف ہو گئے ہمیں. پوری دنیا قلیل ہے. اللہ اکبر, آ رہی ہے بات سمجھ میں؟ پوری دنیا قلیل ہے. آگے فرماتے ہیں کہ پوری کی پوری دنیا قلیل ہے, اس میں سے بہت ساری تو گزر گئی, بہت ساری تو چلی گئی, پتہ نہیں کتنے سال چلے گئے ہوں گے, اور اتنے سالوں میں پتہ نہیں کتنا سونا, کتنا چاندی, کتنے پیسے, کتنے روپیے کہاں سے کہاں خرچ ہو گئے ہوں گے. تو پوری کی پوری دنیا قلیل, اس میں سے جتنی باقی رہ گئی ہے وہ اور قلیل, جتنی باقی رہ گئی ابھی سے لے کر قیامت تک وہ اور قلیل, وہ بھی قلیل ہی ہے, تھوڑی. اور یہ ابھی سے لے کر قیامت تک کی جتنی دنیا باقی رہ گئی ہے اس میں سے میری اور آپ کی جتنی زندگی باقی رہ گئی ہے وہ اور قلیل, نہیں میری اور آپ کی پوری زندگی اور قلیل. یعنی ابھی جو ہے میری پیدائش ہوئی 1962 میں, تو 1962 سے قیامت تک جو باقی رہ گئی ہے وہ تو قلیل ہے ہی پوری دنیا کے مقابلے میں, لیکن اس میں اب میری زندگی ہے وہ تو 62 سے لے کر جب موت آ جائے گی 70, 80, 60, 50 جو بھی ہو, تو کہا کہ یہ اور قلیل ہو گئی. اور پھر یہ جو قلیل زندگی میری اپنی ہے ہر ایک کی, اس میں سے جو باقی رہ گئی ہے وہ اور قلیل. تو ابن السماک رحمہ اللہ تعالی فرماتے ہیں کہ قلیل کا قلیل کا قلیل کا قلیل, سمول کا سمول کا سمول کا سمول, یہ تمہاری دنیا ہے. جب یہ بات ہے تو ذہن میں بٹھا لو کہ اس وقت تم دار الازا میں ہو, اس وقت تم صبر کے گھر میں ہو, اور مرنے کے بعد دار الجزا آ رہا ہے, بدلے کا گھر آ رہا ہے. یہاں صبر کا گھر ہے. صبر کا گھر کیا؟ صبر کر لو اور دنیا کو لات مارو, صبر کر لو اور مصیبت کو برداشت کر لو, صبر کر لو اور فرض ادا کرو, صبر کر لو حرام سے بچو, صبر کر لو اللہ کی اطاعت کرو, صبر کر کے تہجد میں اٹھ جاؤ, صبر کر لو, یہ صبر کا گھر ہے. اور اس صبر کے گھر سے جب تم فارغ ہو جاؤ گے تو کیا آئے گا؟ بدلے کا گھر. یہاں صبر نہیں کیا تو وہاں جہنم, یہاں صبر کیا تو وہاں جنت. تو کہا اس وقت تم صبر کے گھر میں ہو اور آخرت جزا کا گھر ہے, بدلے کا گھر ہے. تو آگے فرماتے ہیں کہ یہ سب کچھ جب تم کو سمجھ میں آ گیا ہے کہ تمہاری زندگی بہت تھوڑی رہ گئی, بہت تھوڑی, بہت تھوڑی, اب اس میں ادھر ادھر چکر میں مت پڑو کہ یہ بھی لے لوں, یہ بھی لے لوں, یہ بھی حاصل کر لوں, یہ بھی مزے اڑا لوں, یہ ہالیڈے کر لوں, ایسا کر لوں, ایسا کر لوں, اس چکر میں مت پڑو. یہ صبر کا گھر ہے, اس میں صبر کر لو تاکہ جزا کے گھر میں تم کو اچھا بدلہ ملے. تو کیا کرو تم؟ اشترو انفسکم, اپنے آپ کو جہنم سے آزاد کرا لو. اشترو انفسکم حتی تنجو, اپنے آپ کو آزاد کرا لو, حتی تنجو, تاکہ تم آخرت میں نجات پاؤ. اللہ تعالی شانہ مجھے آپ کو عمل کی توفیق عطا فرماوے,
اور ہمیں زہد اختیار کرنے کی توفیق دے. حرام سے تو بالکل بے رغبتی ہونی چاہیے, شبہات سے بھی بالکل بے رغبتی ہونی چاہیے, اور اللہ تعالی شانہ آسانی کے ساتھ عافیت کے ساتھ جو چیزیں پہنچاتا ہے بس الحمدللہ اس کے اوپر قناعت کرو, خوش رہو. دائیں بائیں آگے پیچھے تم ہاتھ اگر پھیلانے جاؤ گے, پیر پھیلانے جاؤ گے یا پر پھیلانے جاؤ گے تو کہیں ایسا نہ ہو کہ اللہ کے حقوق چھوٹنے لگے, پھر جو ہے وہ ماں باپ کے حقوق چھوٹنے لگے, بیوی کے حقوق باطل ہونے لگے, اولاد کے حقوق میں کوتاہی ہونے لگے اور دنیا کمانے میں بالکل تم آخرت سے ہاتھ نہ دھو بیٹھو. اور جو لوگ یہ بہت ملینئر بلینئر آپ کو نظر آ رہے ہیں نا, یہ دنیا کی دوڑ میں ایسے رہتے ہیں کہ آپ لوگ جو ریٹائرڈ ہو گئے ہیں اور آپ کو جو سکون ہے اس کا ایک حبہ بھی ان کو سکون حاصل نہیں ہے, ایک حبہ بھی سکون حاصل نہیں. اس لیے کہ اتنا بڑا امپائر اور اس کو ابھی بھی لگے ہوئے ہیں کہ یہ محنت کرنا ہے, یہ بیچ کر کے یہ کرنا ہے, اس کو نکالنا ہے, اس کو رکھنا ہے, یہ ساری فکروں میں وہ لگا رہتا ہے. اور پھر ساتھ میں جیسے جیسے عمر بڑھتی ہے تو یہ بھی فکر ہوتی ہے کہ اتنا سارا کمایا ہے پیچھے رہ جائے گا. تو سکون میں جو ہے وہ لوگ ہوتے ہیں جن کے پاس کچھ نہیں ہوتا, جن کے پاس بہت کم ہوتا ہے. اللہ جل جلالہ وامن والہ ہمیں یہ سمجھنے کی توفیق عطا فرماوے. وآخر دعوانا الحمدللہ رب العالمین, وصلی اللہ علی نبینا محمد وعلی آلہ واصحابہ اجمعین. الحمدللہ رب العالمین والعاقبۃ للمتقین والصلاۃ والسلام علی رسولہ سیدنا ومولانا محمد وعلی آلہ واصحابہ اجمعین. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا اغفر لنا وتب علينا انك انت التواب الرحيم. يا مصرف القلوب صرف قلوبنا على طاعتك, يا مقلب القلوب ثبت قلوبنا على دينك. اللهم احفظنا من كل بلاء الدنيا وعذاب الاخره. اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها, أنت وليها ومولاها. اللهم أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين, ولا تنزع منا صالح ما عطيتنا. اللهم وفقنا لما تحب وترضى واجعل آخرتنا خيرا من الأولى. اللهم زيننا بزينة الإيمان واجعلنا هداة مهتدين. اللهم رب ارحمهما كما ربياني صغيرا. اللهم اجعل حركاتنا وسكناتنا كلها في محبتك وتقواك. اللهم لا تؤمنا مكرك ولا تنسنا ذكرك ولا تهتك عنا سترك ولا تجعلنا من الغافلين. اللهم اجعل وساوس قلوبنا خشيتك وذكرك, واجعل همتنا وهوانا فيما تحب وترضى. یا ارحم الراحمین, رحم کا کرم کا معاملہ فرما, یسر و سہولت کا معاملہ فرما, عفو عافیت کا معاملہ فرما, فضل و عنایت کا معاملہ فرما, حفظ و امان کا معاملہ فرما, ہم سب کے گناہوں کو معاف فرما, ہماری لغزشوں سے درگزر فرما, صراط مستقیم پر چلنے کی, جمنے کی, دوسروں کو چلانے کی, جمانے کی توفیق عطا فرما. یا ارحم الراحمین, آخرت کی رغبت نصیب فرما, آخرت کی رغبت نصیب فرما, آخرت کی رغبت نصیب فرما, تیری ملاقات کی رغبت نصیب فرما, جنت کا اشتیاق نصیب فرما. الہ العالمین, دنیا سے بے رغبتی نصیب فرما. الہ العالمین, بالخصوص ناجائز لذتوں سے مکمل بے رغبتی نصیب فرما, مکمل زہد نصیب فرما. الہ العالمین, الہ العالمین, قناعت کی صفت سے مالا مال فرما, قناعت کی صفت سے مالا مال فرما, قناعت کی صفت سے مالا مال فرما. یا ارحم الراحمین, ہمیں اپنے محبوبوں میں بنا لے. الہ العالمین, لوگوں کی نظروں میں بھی ہمیں محبوب بنا لے. یا ارحم الراحمین, یا ارحم الراحمین, ہماری ظاہر اور باطن کی اصلاح فرما. الہ العالمین, ہمیں اپنے خاص اولیاء میں شامل فرما. ہمیں اپنے محبین اپنے عشاق اپنے محبوبین میں شامل فرما, اپنے نبی صلی اللہ علیہ وسلم کی محبت عطا فرما, الہ العالمین حاضرین کو قبول فرما, حاضرین کو قبول فرما, حاضرین کو قبول فرما, سامعین کو بھی قبول فرما, سامعین کو بھی قبول فرما, سامعین کو بھی سننے والوں کو بھی قبول فرما, ہم سب کو توفیق عطا فرما. الہ العالمین دنیا چند روزہ ہے, الہ العالمین دنیا زائل ہو جانے والی ہے, الہ العالمین اس دنیاوی زندگی کا کوئی بھروسہ نہیں ہے, الہ العالمین الہ العالمین موت کسی وقت بھی آ سکتی ہے, الہ العالمین یہ ساری چیزیں ہمارے دل دماغ میں تو بٹھا دے اور الہ العالمین اس کا استحضار ہمیں نصیب فرما دے. الہ العالمین پورے عالم سے غفلت کو دور فرما, پورے عالم سے غفلت کو دور فرما, پورے عالم سے غفلت کو دور فرما. الہ العالمین فواحش سے امت کی حفاظت فرما, بے حیائی کے کاموں سے امت کی حفاظت فرما, بے پردگی سے امت کی حفاظت فرما. الہ العالمین سوشل میڈیا کے غلط استعمال سے امت کی حفاظت فرما, گناہوں سے لایانی سے بدعات سے امت کی حفاظت فرما. اے ارحم الراحمین ان مباحات سے جو حرام تک پہنچانے والے ہیں امت کی حفاظت فرما, شبہات سے امت کی حفاظت فرما. اے ارحم الراحمین اے ارحم الراحمین اے ارحم الراحمین دل کا قبلہ تیری ذات کو بنا دے, دل کا قبلہ تیری ذات کو بنا دے, زندگی کا قبلہ تیرے نبی صلی اللہ علیہ وسلم کو بنا دے. اے ارحم الراحمین ہمارا ہر عمل میں خیال تیری رضا مندی کی طرف ہو, اور الہ العالمین ہر عمل کو تیرے نبی صلی اللہ علیہ وسلم کی زندگی کے مطابق ہم کرنے والے بنے. اے ارحم الراحمین امت مسلمہ کو اتفاق سے محبت سے مالا مال فرما, آپس کے انتشار سے ختم فرما. الہ العالمین علماء کی حفاظت فرما, ہر نوع کی حفاظت فرما. الہ العالمین مساجد کو خوب آباد فرما, مدارس کو خوب آباد فرما, خانقاہوں کو آباد فرما. الہ العالمین دعوت و تبلیغ کے پورے عالم میں جتنے کام ہیں سب کو جاری اور ساری فرما. اے ارحم الراحمین اے ارحم الراحمین اے ارحم الراحمین کورونا وائرس کو ختم فرما دے, کورونا وائرس کو ختم فرما دے, کورونا وائرس کو ختم فرما دے. الہ العالمین ہمیں تیری طرف رجوع اور تیری طرف انابت کی خوب توفیق عطا فرما. الہ العالمین تو ہم سے جس انابت کو جس رجوع کو جس استغفار کو جس توبہ کو دیکھنا چاہتا ہے الہ العالمین اجتماعی حیثیت سے اس کی ہمیں توفیق عطا فرما, ہر ہر فرد کو اس کی توفیق عطا فرما. ہم سب کو نمازی بنا دے, ہم سب کو زکات ادا کرنے والا بنا دے, ہم سب کو روزے رکھنے والا بنا دے, جن پر حج فرض ہے حج کرنے والا بنا دے. الہ العالمین زبان کے آنکھوں کے کانوں کے گناہوں سے بچنے والا بنا دے, شرمگاہ کے گناہوں سے بچنے والا بنا دے. اے ارحم الراحمین اے ارحم الراحمین ہم سب کو متقی بنا دے, پرہیزگار بنا دے. الہ العالمین متقی اور پرہیزگار بنا دے. اے ارحم الراحمین پورے عالم میں جتنے کمزور ہیں جتنے پریشان حال ہیں الہ العالمین, جتنے اپاہج ہیں الہ العالمین, جتنے بے گھر ہیں بے سہارا ہیں الہ العالمین سب کی تو حفاظت فرما, سب کی کفالت فرما. پورے عالم میں جہاں کہیں آفات ہیں الہ العالمین ان آفات کو دور فرما, ان آفات کو دور فرما. الہ العالمین آفات کو دور فرما, الہ العالمین آفات کو دور فرما. اے ارحم الراحمین اے ارحم الراحمین محض اپنے لطف و کرم سے اپنے نبی صلی اللہ علیہ وسلم کے توفیق ہماری تمام حاجتیں پوری فرما. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. رب اغفر وارحم وانت خیر الراحمین. سبحان ربک رب العزۃ عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین وصلى الله تعالى واخر دعوانا ان الحمد لله رب العالمين وصلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وعلى اله واصحابه اجمعين برحمتك يا ارحم الراحمين.